Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 and 102.7 MHz. जिल्ला समन्वय समिति सुर्खेतको निर्वाचनका लागि नेपाली कङ्ग्रेसले उम्मेद्वार टुङ्गो लगायो। संयोजकमा छविलाल सिग्देल सिफारिस।
राष्ट्रिय गौरवका योजनालाई समयमै पूरा गर्ने सिँचाई मन्त्री गौतमको भनाई। बाढी पीडितको पुनर्स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता।
अफगानिस्तानको एक मस्जिदमा आक्रमण हुँदा 29 जनाको ज्यान गयो, 64 जना घाइते।
र आसन्न एक दिवसीय विश्व क्रिकेटको छनौटको लागि सङ्घर्षरत नेपाली राष्ट्रिय क्रिकेट टोली रकम अभावका कारण आवश्यक तयारीमा जुट्न सकेन। हिमाल पहाड तराई कोही छैनन् पराई। बिहानको भेरी खबरबाट डिलु र मधुबनको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। नेपाली काङ्ग्रेस सुर्खेतले जिल्ला समन्वय समितिको निर्वाचनका लागि सर्वसम्मत रूपमा उम्मेद्वार सिफारिस गरेको जनाएको छ। कङ्ग्रेसले जिल्ला समन्वय समितिको संयोजकका लागि छविलाल सिग्देल र सहसंयोजकमा देवी भट्टराईको नाम सिफारिस गरेको छ। सिग्देल पञ्चपुरी नगरपालिका र भट्टराई वीरेन्द्रनगर नगरपालिकावासी हुनुहुन्छ। यसै गरी महिला सदस्यमा बालकुमारी पुन, रमा बिसी, पुणा चालिसी तथा दलित सदस्यमा पुसे कामीको नाम सिफारिस गरेको कङ्ग्रेसले जनाएको छ। यसै गरी खुल्ला सदस्यमा वीरसिंह घरती, वासुदेव शर्मा र तीर्थ राउतलाई उठाउने जनाएको छ। 9 स्थानीय तह रहेको सुर्खेतमा जिल्ला समन्वय समिति निर्वाचनका लागि 18 मतदाता रहेका छन्। कङ्ग्रेसले नगर प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरी 11 र नेकपा एमाले 7 पद जितेको छ। यसअघि नेकपा एमाले सुर्खेतले संयोजकमा टोप बहादुर राजकोटी र सहसंयोजकमा दिपा मल्ललाई उठाउने निर्णय गरेको छ। सुर्खेतमा यही 23 गते जिल्ला समन्वय समितिका लागि निर्वाचन हुँदैछ।
यस्तै जिल्ला समन्वय समिति बर्दियाको निर्वाचन यही साउन 29 गते हुने भएको छ। निर्वाचनको लागि जिल्ला समन्वय समितिको सभाहाललाई मुख्य निर्वाचन अधिकृतको कार्यालय समेत स्थापना गरिएको छ। निर्वाचन कार्यक्रम अनुसार 22 गते उम्मेद्वारको मनोनयन पत्र दर्ता गर्ने, 25 गते उम्मेद्वारलाई चुनाव चिन्ह र 29 गते बिहान 11 बजेदेखि दिउँसो 1 बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको छ। जिल्ला समन्वय समितिको 1 संयोजक र 1 उपसंयोजक र 5 सदस्यको लागि निर्वाचित हुँदैछ।
यता जिल्ला समन्वय समिति जाजरकोटमा कङ्ग्रेस माओवादी गठबन्धन विजय भएको छ। संयोजकमा माओवादी केन्द्रका मनबहादुर रावल र सहसंयोजकमा नेपाली कङ्ग्रेसका ज्ञानी प्रसाद शर्मा विजय हुनुभएको छ। कुल 14 मतमध्ये संयोजकमा रावलले 8 मत प्राप्त गरी विजय हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका गोरेसा कार्कीले भने 6 मत पाउनुभयो।
यस्तै जिल्ला समन्वय समिति मुगुको अध्यक्षमा एमालेका पूर्णबहादुर रोकाए निर्विरोध निर्वाचित हुनुभएको छ। संयोजकमा अरू पार्टीको मनोनयन दर्ता नभएपछि एमालेका पूर्णबहादुर रोका निर्विरोध निर्वाचित हुनुभएको हो। यस्तै कञ्चनपुरको जिल्ला समन्वय समितिको निर्वाचन 22 गते हुने जनाइएको छ। समन्वय समितिको बैठकले निर्वाचनको लागि सम्पूर्ण तयारी पुरा भएको भन्दै 22 गते निर्वाचन हुन लागेको जनाएको छ।
नेपालका लागि वन लगानी कार्यक्रम अन्तर्गत लगानी योजनाका साथै आदिवासी जनजाति तथा स्थानीय समुदायको क्षमता अभिवृद्धिमा समर्पित अनुदान प्रक्रियाको योजना कार्यान्वयनका लागि प्रदेश स्तरीय कार्यशाला गोष्ठी वीरेन्द्रनगरमा सम्पन्न भएको छ। वनको दिगो व्यवस्थापन, वन विनाश रोकथामका उपाय, वन संरक्षणका उपायहरू, वनसँग सम्बन्धित स्थानीय स्तरबाट सुझाव संकलन गर्न र सरकारवाला निकायहरूको ध्यान आकर्षण गराउन कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपमेयर माया ढकालले संरक्षित गरिएको वनलाई लगानी गरी जनताको आय स्तर वृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ। मध्यपश्चिमका क्षेत्रीय वन निर्देशक विष्णुहरि आचार्यले वन क्षेत्रमा पनि लगानीको सम्भावना रहेको भन्दै लगानीकर्ताहरूलाई लगानी गर्न आह्वान गर्नुभएको छ। जिल्ला वन कार्यालय सुर्खेतका वन अधिकृत हेमराज विष्टले विभिन्न मानवीय कारणले हुने वातावरण उत्सर्जनले विकराल समस्या निम्ताउने भन्दै वन र वातावरण संरक्षण गर्नतर्फ सबै सचेत हुनुपर्ने बताउनु भएको छ। वन लगानी योजना कार्यक्रमका सहयोजक यादव प्रसाद कणेलले यो कार्यक्रम देशका सातवटै प्रदेशका केन्द्र र 14 जिल्ला लगायत स्थानीय स्तरमा पनि संचरण गरिने बताउनु भएको छ। विश्व बैंकको 2,40,00,000 अमेरिकी डलर सहयोगमा नेपालमा यो कार्यक्रम संचरण भएको उहाँको भनाइ छ।
करिब एक साता अघि सिंचाइ मन्त्रालय सम्हाल्नुभएका सिंचाइ मन्त्री सञ्जय कुमार गौतमले राष्ट्रिय गौरवका आयोजनाहरूलाई समयमै पूरा गर्न पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ। मन्त्री गौतमले अबको केही दिनभित्रमा जनताले महसुस गर्ने गरी आफूले काम गर्ने बताउनु भएको छ। यसैबीच हाम्रा बर्दिया साथी भावुक योगीले उहाँलाई जनताले महसुस गर्ने गरी काम गर्ने तपाईँको योजना के छन् भनी सोध्नु भएको छ।
सिँचाइको धेरै ठुलो भूमिका रहन्छ। हामी मैले जुन मन्त्रालयले सम्हालेको छु यसलाई इन्टिग्रेटेड रूपमा कृषिको उत्पादनशीलतालाई बढाउनको लागि, सिँचाइलाई प्रभावकारी बनाउनको लागि, जनतामा सिँचाइको सुविधा पुर्याउनका लागि यो एकदमै आवश्यक थियो र म यसलाई एकदम राम्रोसँग निर्वाह गरेर अगाडि लैजान्छु।
बर्दियालाई फोकस गरेर भन्नुपर्दा अन्नको भण्डारको रूपमा मानिने बर्दिया जिल्लामा सिँचाइसँग सम्बन्धित भेरी बबई डाइभर्सन, पश्चिम बबई सिँचाइ, राजापुर सिँचाइ, वैदी सिँचाइ लगायत परम्परागत सिँचाइ कार्यक्रमलाई समयमै सम्पन्न गर्न के कस्ता योजना बनाउँदै हुनुहुन्छ? अब
म अहिले त्यसको खोजीमा छु। वास्तवमा राष्ट्रिय गौरवका योजनाहरू, भविष्य आयोजना, सिँचाइ सिँचाइ आयोजना, रानी जमरा सिँचाइ आयोजना र भेरी डाइभर्सन जसरी यसको हामीले सुरुवात गर्यौँ, हामीले समयमा यसलाई पूर्णता दिन किन सकेनौँ, के कारणले गर्दा हामीले यसलाई सोचेको प्रगति हासिल गर्न सकेनौँ, अझ हामी कुन स्थितिमा छौँ, कहिले समयमा यसमा हामी पूर्णता दिन्छौँ भन्ने कुराको म खोजीमा छु। म भर्खरै कार्यभार सम्हालेको हुँदा अब अहिले नै म तपाईँलाई यसरी नभनौँ, तर म यसलाई दीर्घकालीन र अल्पकालीन दुईटा दृष्टिकोणले हेरिरहेको छु र यसलाई अल्पकालीन रूपले कसरी सिँचाइमा सुधार लिएर आउन सकिन्छ, गठबन्धनमा कसरी सुधार लिएर आउन सकिन्छ, काममा कसरी प्रभावकारिता बढाउन सकिन्छ, यसमा कहाँ कहाँ ल्याप्सेसन त्यसलाई कसरी कन्ट्रोल गर्न सकिन्छ, नीतिगत भ्रष्टाचारलाई कसरी रोक्न सकिन्छ भन्ने कुराको खोजी एकातिर भइरहेको छ भने, दीर्घकालीन रूपमा राष्ट्रिय गौरवका यस्ता योजनाहरूलाई कसरी समयमै पुरा गर्ने, के यसका अप्ठ्यारोहरू छन्, के यसका तक्निकहरू केमा हामी यसमा फल्ट छ, त्यो कुरोको खोजी भइरहेको छ र म आजदेखि यस विषयमा चाहिँ नि गम्भीर रूपले छलफलमा जुटेको छु।
मन्त्रीज्यू, सिँचाइ सुविधा सँगसँगै यहाँले यसभन्दा अघि बबई नदी र कर्णाली नदीका किनारमा निकै धेरै पटक अनुगमन समेत गरिसक्नु भएको छ। बाढीबाट डुबान हुने नदी किनारमा यो तटबन्धको व्यवस्था कस्तो गर्ने योजना बुन्दै हुनुहुन्छ?
हो, निश्चित रूपले 2071 सालको बाढीमा मैले बबई नदीको दुवैतर्फ 24 दिन पैदल हिँडेको छु। बबई र कर्णालीको दुइटै छेउबाट मैले 24 दिन 25 दिनसम्म पैदल हिँडेर बर्दिया जिल्लामा नदीले कटानले गरेको छत विषत स्वरूपलाई देखेको छु। त्यहाँको जनताले पाएको दुःखलाई देखेको छु, त्यहाँको किसानले भएको दुःखलाई देखेको छु। त्यसलाई गएर संसदमा मैले आफूले कुरा राखेको छु र त्यसबाट राहत दिलाउनलाई हरमगदुर प्रयास गरेको छु। मलाई के विश्वास छ भने, जे बर्दियाको साथीहरूले भोगे, नेपाल अधिराज्य पनि त्यस्तो खालको दैवी विपत्ति आउँदाखेरि त्यही भोगिएको छ। त्यसकारण नदीको तटबन्धनलाई कसरी व्यवस्थापन गर्ने, सिँचाइलाई कसरी चाँडोभन्दा चाँडो सम्पन्न गर्ने, कृषि उपजहरूलाई कसरी हामीले चाहिँ कृषिको उत्पादन बढाउनलाई यो सिँचाइलाई प्रभावकारी रूपले अगाडि लिएर जाने भन्ने कुरामै हाम्रो फोकस हुन्छ। जबसम्म हामी इन्टिग्रेटेड एप्रोचमा सोच्दैनौँ, जबसम्म कृषिलाई, सिँचाइलाई, पर्यावरणलाई, पर्यटनलाई, ऊर्जालाई एकै ठाउँमा राखेर जबसम्म हामी सोच्दैनौँ र जबसम्म हामीले यो मुलुकको समग्र विकास र सन्तुलित विकासको अवधारणा अगाडि ल्याउँदैनौँ र जबसम्म नीतिगत भ्रष्टाचारलाई रोक्ने प्रयास गर्दैनौँ तबसम्म हामी सोचेको लक्ष्यमा पुग्न सक्दैनौँ। त्यसकारण मेरो प्रयास के हुन्छ भने, यो क्षेत्रमा नीतिगत रूपले त्यस्तो खालको चिजहरूलाई हेर्ने र अध्ययन गर्ने र आवश्यक नीति बनाउने नै हुन्छ र म त्यसका लागि अगाडि बढ्छु। भावी
बर्दिया जिल्ला सुगमको जिल्ला भएर पनि भुरी गाउँ, गुलरिया, बेलुवा, राजापुर हुलाकी सडक, यसै गरी आम्बासा ठाकुरद्वारा ओराई सडक लगायत आन्तरिक सडकहरू तथा ओराई, बबई लगायतका नदीहरूमा पुल नहुँदा सर्वसाधारणले वर्षेनी शास्ति खेप्नु परेको छ। क्याबिनेट मन्त्रीको रूपमा सडक र पुननिर्माणमा यहाँको कस्तो भूमिका रहन सक्छ?
तपाईँलाई थाहा छ, सडकको क्षेत्रमा हामीले यसपालि धेरै काम गरेका छौँ। धेरै वर्षदेखि लथालिङ्ग भएको हुलाकी सडकको निर्माणको प्रक्रियाहरू सुरु भएको छ। राजापुरदेखि गुलेरियाको बाटो र भुरीगाउँदेखि बेलुवासम्मको बाटोलाई हामीले यसपालि सुरु गऱ्यौँ। यो चाहिँ हाम्रो गत सरकार, योभन्दा पहिलेको सरकार भएको बेलामा हाम्रो त्यति बेला भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री चाहिँ हाम्रो रमेश लेखकजी हुनुहुन्थ्यो। रमेशजीलाई लिएर आएर मैले शिलान्यास पनि गरेँ र त्यो बाटोको काम सुरु गरेको छ, तपाईँलाई थाहा छ। र ओराईदेखि ओह्राली बजार, ठाकुरदारा हुँदै ओह्राली बजारसम्मको बाटोमा पनि 12-14 करोड रुपियाँ हामीले विनियोजित गरेर त्यो काम सुरु गरेका छौँ। ओराईमा पुलको काम पनि, दुइटै पुलको कामहरू अगाडि बढेको छ। अब तपाईँको बबई नदीमा पनि कुसुमा घाटमा पुलको काम बढेको छ। बबई नदीमा पनि गुलेरियादेखि नेपालगञ्ज आउने बाटोलाई त्यसलाई स्थल उन्नति गर्ने र त्यसमा पुल बनाउने, मानखोलामा पुल बनाउने अब हामीले अगाडि बढाएका छौँ। त्यो प्रक्रियाहरू त अगाडि बढेको छ। अब तर यो निर्माणको कुराहरू 6 महिना पहिले सुरु भयो, अब त्यसपछि अहिले देखिएन, यो वर्ष हुलाकी सडकले पूर्णता पाउँछ।
भुरीगाउँ तेलपानी हुँदै सुर्खेत सडकको बाटो पनि अहिलेसम्म अन्यलमा छ, यसलाई कसरी हेर्नु भएको छ?
होइन, त्यो पनि एआई त भइसकेको छ, होइन, त्यसले पनि एउटा आकृति ग्रहण गरेको छ। अब त्यो चाहिँ बजेटमा परेको छैन, त्यो प्रत्येक वर्ष हुने नियमित रूपले त्यसमा छुट्टिने पैसा बाहेक त्यसमा एक पुष्ट बजेटको व्यवस्थापन भएको छैन। सुर्खेततिरबाट पनि त्यो बाटो बन्दै आएको छ, यतातिरबाट पनि त्यो बाटो बन्दै गएको छ। त्यो चाहिँ नि हाम्रो जिल्लाको समग्र विकासलाई भुरीगाउँ तेलपानी सुर्खेत सडक चाहिँ नि त्यो आवश्यक छ, त्यो आवश्यक छ, हुलाकी सडक आवश्यक छ।
उहाँ हुनुहुन्थ्यो सिँचाई मन्त्री सञ्जय कुमार गौतम भेरी खबरसँग कुरा गर्दै। भेरी खबरमा खबरको सिलसिला जारी नै छ, अहिलेलाई भने यो विश्राम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। चुनावको मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई दिनुपर्ने प्रमुख निर्वाचन आयुक्तको प्रस्तावमा धेरै जसो सांसदहरूले सहमति जनाएका छन्। व्यवस्थापिका संसद अन्तर्गत राज्य व्यवस्था समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त अयोध्या प्रसाद यादवले निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने प्रस्ताव राख्नु भएको हो। सरकारले प्रतिनिधि सभाको निर्वाचन गर्न संसदमा पुर्याएको विधेयकमा संशोधन पेश गरेका 139 जना सांसद मध्ये अधिकांशले चुनावको मिति घोषणा गर्ने दायित्व निर्वाचन आयोगलाई दिनुपर्ने प्रस्ताव गरेका छन्। भर्खरै भएको स्थानीय तहको चुनावमा सत्तामा रहेका दलले आफू अनुकूल पटक पटक मिति सारेको भन्दै उनीहरूले यो अधिकार निर्वाचन आयोगलाई दिनुपर्ने तर्क गरेका छन्। विश्वका अधिकांश देशले चुनावको मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई दिए पनि नेपालमा भने सरकारले नै मिति तोक्ने गरेको छ। बैठकमा प्रतिनिधि सभाका सदस्यको निर्वाचन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2074 सैद्धान्तिक छलफल सुरु भएको छ। बैठकमा गृहमन्त्री जनार्दन शर्माले विधेयकको औचित्य आवश्यकता र प्रत्यायोजित व्यवस्थापनको प्रावधानको बारेमा समितिलाई जानकारी गराउनु भएको छ।
यस्तै निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा सहभागी हुन संयुक्त रूपमा दल दर्ता गर्न सकिने व्यवस्था गरेको छ। आयोगले सूचना निकालेर राजनीतिक दल सम्बन्धी ऐन 2073 दफा 45(2) वा त्योभन्दा बढी दलले एकल चुनाव चिन्ह लिन भदौ 11 गतेसम्ममा संयुक्त रूपमा दल दर्ता गराउन सकिने जनाएको छ। संयुक्त रूपमा एकल चुनाव चिन्ह लिन दलहरूले नाम र ठेगाना, केन्द्रीय कार्यकारिणी समिति र अन्य पदाधिकारीको संख्या र दलको संगठनात्मक स्वरूप भने छुट्टा छुट्टै खुलाउनु पर्नेछ। संयुक्त चुनाव चिन्ह लिएका दलले चुनावमा सहभागी भएर भाग लिन दलहरूको बैठक दलहरूको केन्द्रीय समितिले गरेको निर्णयको प्रतिलिपि पेश गर्नुपर्नेछ। निवेदनमा सम्बन्धित दलहरूले विधान, नियमावली र घोषणा पत्र पनि पेश गर्नुपर्ने आयोगले जनाएको छ। यस्तै प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमध्ये दुवै चुनावमा एकल चुनाव चिन्हमा सहभागी हुने कि कुनै एउटा चुनावमा मात्र संयुक्त दल दर्ता गरिने हो त्यो पनि खुलाउनु पर्ने जनाएको छ। संयुक्त रूपमा दल दर्ता गरेका दलहरूले यही चुनावको लागि छुट्टै दलको रूपमा दर्ता गराउन भने नपाउने पनि आयोगले स्पष्ट पारेको छ।
आपूर्ति मन्त्री शिवकुमार मण्डलले आयल निगमको जग्गा खरिद प्रक्रियामा छानबिन भइरहेको भन्दै अनियमितता भएको पाइएमा कडा कारवाही गर्ने बताउनु भएको छ। आयल निगमको जग्गा खरिदमा कमी कमजोरी देखिएको भन्दै थप अनुसन्धान गरी दोषीमाथि कारवाही गर्न आफू प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो। सार्वजनिक लेखा समितिको बैठकमा उहाँले जग्गा खरिदका लागि टेन्डर आह्वान प्रक्रियाबारे मन्त्रालयका सचिव र आयल निगमका पदाधिकारीसँग थप छलफल गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउने पनि स्पष्ट पार्नुभयो। बैठकमा नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल बहादुर खड्गाले सरकारको निर्णय अनुसार नै जग्गा खरिद गरेको दावी गर्नुभयो। उहाँले जग्गा खरिद ऐन अनुसार प्रक्रिया अघि बढाउँदा ढिलाइ हुने भएकाले टेन्डर आह्वान गर्नु परेको जिकिर गर्नुभयो।
बर्दियाको सदरमुकाम गुलरिया बजार क्षेत्र साँघुरिँदै गएपछि हिजोबाट लागू हुने वान वे यातायातको व्यवस्था लागू गरिएको छ। मातङ्गी चोक हुँदै बस पार्क स्थित बाइपास सडकबाट पूर्वतर्फ जाने 4 पाङ्ग्रे सवारी साधनलाई जाने व्यवस्था गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ। यस्तै पूर्वबाट पश्चिमतर्फ आउने 4 पाङ्ग्रे भने चाइना लङ फुड हुँदै गुलरिया प्रवेश गर्न पाउने व्यवस्था गरिएको छ।
भेरी खबरमा खबरहरूको क्रम अझै जारी नै छ, अहिलेलाई भने यो अर्को विश्राम। तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर र बाँकी खबरमा लागौँ। केही खबर संक्षेपमा। मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले आर्थिक वर्ष 73-74 मापस चेक गरेर 12 लाख 78,000 रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ। यस आर्थिक वर्षमा मध्यपश्चिम क्षेत्रका 1,278 जनालाई कारवाही गरी राजस्व सङ्कलन गरिएको जनाएको हो। सबैभन्दा बढी दाङबाट 624 जनालाई कारवाही गरिएको छ भने सबैभन्दा कम रोल्पाबाट 2 जनालाई मात्र कारवाही गरिएको हो।
कैलालीको गौरीफन्टा नाकामा सुदूरपश्चिमका अधिकांश जिल्लाहरूबाट रोपाई सकिएपछि कामका लागि भारत जानेहरूको भिड लागेको छ। दैनिक करिब 250 जना भन्दा बढी नेपालीहरू भारत जाने गरेको नेपाल भारत सीमा नाका प्रहरीले जनाएको छ। भारतीय सहरहरू पुग्ने शिमला, मुम्बई, दिल्लीमा मजदुरीका लागि हिँडेका नेपालीहरूले दशैं खर्चको जोहो गर्न भारत हिँडेको उनीहरूले बताएका छन्।
प्युठानमा बर्खा लागेसँगै मौसमी रुघाखोकीका बिरामीहरू बढेका छन्। जिल्ला अस्पताल प्युठानले पछिल्लो 2 महिनामा मौसमी रोगका बिरामी बढेको जनाएको छ। अस्पतालले नियमित निगरानी गरिरहेको मलेरिया, झाडा पखाला, कडा खालको श्वास प्रश्वासका रोगका बिरामीहरू बढेको जनाएको छ।
धनगढी बजारमा भइरहेको अव्यवस्थित बस सवारी पार्किङले दुर्घटनाको जोखिम बढाएको सरकारवालाले बताएका छन्। सवारी पार्किङका लागि पर्याप्त ठाउँ नहुँदा अव्यवस्थित रूपमा जथाभावी पार्किङ गरिनुले दुर्घटनाको जोखिम बढेको उनीहरूको भनाइ छ।
भेरी खबरमा अब लागौँ कि विदेशको खबरतिर। अमेरिकाले सत्तारूढ दल रिपब्लिकन पार्टीका सांसदले उत्तर कोरियासँग युद्ध हुन सक्ने बताएका छन्। उत्तर कोरियालाई लामो दूरीको परमाणु क्षेपास्त्र विकसित दिने मौका प्रदान गर्नुभन्दा युद्ध मार्फत उसका सबै कार्यक्रम नष्ट गर्ने विकल्पबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रष्ट देखिएको सांसद लिडिन्स ग्राहमले बताउनु भएको छ। एक टेलिभिजनसँग कुरा गर्दै लिडिन्सले आफूसँग राष्ट्रपति ट्रम्पले यसबारे खुलासा गरेको दावी समेत गर्नुभएको छ। उत्तर कोरियाली ले यसअघि नै आफ्नो परमाणु कार्यक्रमलाई अघि बढाइरहेकोमा युद्ध हुन सक्ने र त्यसका लागि आफू तयार रहेको राष्ट्रपति ट्रम्पको भनाइरहेको छ। अघिल्लो साता मात्र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले आफ्नो परमाणु हतियार निशाना पुरा अमेरिका परिसरमा रहेको दावी गर्नुभएको थियो। उत्तर कोरियाले लामो दूरीको क्षेप्रस्त विकसित गरिरहेको दावी अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले गर्दै आएका छन्।
अफगानिस्तानको पश्चिमी सहर हेरातमा रहेको एक मस्जिदमा आक्रमण हुँदा 29 जनाको ज्यान गएको छ भने 64 जना घाइते भएका छन्। इरानको सीमा क्षेत्रमा पर्ने पश्चिमी सहर हेरातमा रहेको जाबादिया मस्जिदको प्रवेशद्वारमा बम आक्रमण भएको हो। कम्तीमा 2 जना आक्रमणकारीले आक्रमण गरेको र त्यसमध्ये 1 जना आत्मघाती आक्रमणकारी रहेको सरकारी अधिकारीले बताएका छन्। हेरात सहरमा गभर्नरले आत्मघाती आक्रमणकारी मस्जिदभित्र प्रवेश गरी नमाज पढिरहेकालाई गोली चलाएको र त्यसपछि आफैलाई विस्फोट गराएको बताएका छन्। केही घाइतेको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने सरकारी अधिकारीले बताएका छन्। अहिलेसम्म कुनै पनि समूहले आक्रमणको भने जिम्मेवारी लिएको छैन।
भेरी खबरको अन्तिममा लागौँ एउटा खेल खबरतिर। आसन्न एक दिवसीय विश्वकप क्रिकेटको छनौटका लागि सङ्घर्षरत नेपाली राष्ट्रिय क्रिकेट टोलीले रकम अभावका कारण आवश्यक तयारीमा जुट्न नसकेको जनाएको छ। वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपको छनौट अन्तर्गत आगामी अक्टोबर 13 र 15 हङकङमा प्रतिस्पर्धा गर्न लागेको नेपाली राष्ट्रिय टोलीले खर्च अभावमा अभ्यास गर्न नसकेको कप्तान पारस खड्काले बताउनुभयो। नेपाल क्रिकेट सङ्घ क्यान आइसिसीको निलम्बन परेको र अन्य सरकारवाला संस्थाले खासै चासो नदेखाएपछि टोली आन्तरिक तयारीमा बाट प्रभावित भएको उहाँको भनाइ छ। उहाँले नेपालसँग खेलको लागि हङकङ तयारी तीव्र पारे पनि नेपाली टोलीका सदस्य व्यक्तिगत तयारीमा मात्र केन्द्रित हुनु परेको उहाँको भनाइ रहेको छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
जिल्ला समन्वय समिति सुर्खेतको निर्वाचनका लागि नेपाली कङ्ग्रेसले उम्मेद्वार टुङ्गो लगायो। संयोजकमा छविलाल सिग्देल सिफारिस।
राष्ट्रिय गौरवका योजनालाई समयमै पूरा गर्ने सिंचाइ मन्त्री गौतमको भनाई। बाढी पीडितको पुनर्स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता।
अफगानिस्तानको एक मस्जिदमा आक्रमण हुँदा 29 जनाको ज्यान गयो, 64 जना घाइते।
र आसन्न एक दिवसीय विश्वकप क्रिकेटको छनौटको लागि सङ्घर्षरत नेपाली राष्ट्रिय क्रिकेट टोलीले रकम अभावको कारण आवश्यक तयारीमा जुट्न सकेन। हवस् त अहिलेलाई बिहानको भेरी खबरको समय यही सकिन्छ। तपाईँ हाम्रो भेट अहिले 8 बजेको फेरि हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसहित डिलु र मधुबन बिदा हुन्छौँ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।